رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله میٹھے میٹھے اسلام بھائیوں اور مدنی چینل کے ناظرین، سلسلہ غضب الہی عز و جل آپ ملاحظہ کر رہے ہیں. آج بھی ہمارے سلسلے کا جو موضوع ہے وہ اللہ تبارک و تعالیٰ کے لاڈلے اور چہیتے ولی، ولیوں کے سردار حضور سیدی و سندی غوث اعظم علیہ رحمت اللہ الاکرم، المشہور المعروف شیخ عبد القادر جیلانی قدسہ سرہ النورانی کی بے ادبی کے حوالے سے چند واقعات ہم آج عرض کریں گے کہ غوث پاک رضی اللہ تعالیٰ عنہ کی بے ادبی یا آپ کے بارے میں برا خیال برا گمان دل میں بھی آیا تو اس پر بھی گرفت ہوئی. آئیے امیر اہل سنت دامت برکاتہم العالیہ کے بہت ہی پیارے رسالے ضیاء درود و سلام میں سے درود پاک کی فضیلت آپ کے گوش گزار کرتا ہوں. ترمذی شریف جلد 2 حدیث نمبر 484، آقا نامدار مکہ مدینہ کے تاجدار رسولوں کے سردار نبیوں کے سالار صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑے ہوں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. اولا ایک تاجر کا واقعہ آپ کو پیش کرتا ہوں کہ جب ایک تاجر کے دل میں غوث پاک رضی اللہ تعالی عنہ کے بارے میں نامناسب خیال آیا تو کیا ہوا. آپ کے خادم ابو الفضل رحمت اللہ تعالی علیہ فرماتے ہیں، میں کپڑا لینے کے لیے دکان پر پہنچا اور دکاندار کو کہا کہ ایسا کپڑا چاہیے جس کی قیمت ایک اشرفی فی گز ہو. اشرفی سونے کے سکے کو کہتے ہیں. تو کہا کہ ایک اشرفی فی گز جس کی قیمت ہو وہ کپڑا چاہیے، نہ کم نہ زیادہ. اس نے پوچھا کس لیے خرید رہے ہو؟ خادم نے جواب دیا، اپنے آقا شیخ عبد القادر جیلانی رحمت اللہ تعالی علیہ کے لیے. یہ سن کر کپڑے والے کے دل میں یہ خیال آیا کہ غوث پاک نے تو بادشاہ کے لیے بھی کپڑا نہیں چھوڑا، اتنا مہنگا تو بادشاہ نہیں پہنے گا، غوث پاک اتنا مہنگا کپڑا پہنیں گے. بس یہ خیال جب اس کے دل میں آیا ہی تھا تو غیب سے ایک کیل اس کے پاؤں میں چبھ گئی اور ایسی چبھی کہ وہ مرنے کے قریب ہو گیا. لوگوں نے وہ کیل نکالنے کی بہت کوشش کی لیکن کچھ نہ ہو سکا. آخر اس کپڑے والے کو اٹھا کر غوث پاک کی خدمت میں لائے. ہم نے فرمایا، ابو الفضل تم نے اپنے دل میں ہم پر کیوں اعتراض کیا تھا؟ سنو خدا کی قسم، मैंने ये कपड़ा उस वक्त तक पहनने का इरादा नहीं किया जब तक मुझसे ये नहीं कहा गया कि तुझे उस हक की कसम जो मेरा तेरे ऊपर है ऐ अब्दुल कादिर, वो कपड़ा पहन जो एक अशरफी फी गज हो। ऐ अबुल फजल, ये कपड़ा मय्यित का कफन है और मय्यित का कफन अच्छा होता है। ये हजार मौत के बाद मिला है, इसके बाद आपने अपना दस्ते मुबारक तकलीफ के मकाम पर रखा तो जो कुछ तकलीफ थी वो सब रफा हो गई और ऐसी रफा हो गई गोया कुछ था ही नहीं। फिर फरमाया कि इसने जो हम पर एतराज किया वो एतराज कील की शक्ल इख्तियार कर गया और उसे जितनी तकलीफ पहुंचनी थी पहुंच गई। इसी तरह जब बगदाद शरीफ में आपका शोहरा हुआ तो बगदाद के 100 उलामा, और कैसे उलामा, मशहूर फकीह और दाना इसलिए जमा हुए कि हर एक उनमें से मुख्तलिफ फनून में मसला पूछे, जो मसला एक मसले से मुख्तलिफ हो, ताकि इन मसाइल से वो गौसे पाक शहनशाह बगदाद की जो शोहरत हो रही है इसको बंद करें। अल्लाह अल्लाह, तू घटाए से किसी के ना घटा है ना घटे, जब बढ़ाए तुझे अल्लाह ताला तेरा है। अब चूंकि नीयत ठीक नहीं थी, गौसे पाक रजी अल्लाह ताला अन्हो का चर्चा बंद करना मकसूद था, ये सब मिलकर जब आपकी मजलिस वाज में आए तो इमाम शैबानी रहमतुल्लाह ताला ले फरमाते मैं वहां मौजूद था। फरमाते हैं जब मजलिस कायम हुई तो गौसे पाक ने मुराकबा फरमाया और आपके सीने से एक नूर की बिजली चमकी जिसको वही शख्स देखता था जिसको अल्लाह ताला चाहता था कि ये देख ले। बस उन 100 फकीहों के सीनों पर उस शुआ का, उस चमक का गुजर हुआ और जिस पर भी उसका गुजर हुआ उसकी हालत ये हुई कि मबहूत और बेकरार हो गया। फिर सब के सब एकदम चिल्ला उठे और अपने कपड़े सबने फाड़ डाले, सरों को बढ़ाना किया और आपकी कुर्सी की तरफ गए और अपने सरों को आपके कदमों पर रख दिया। एकदम मजलिस में शोर बरपा हो गया। मैंने ख्याल किया कि शायद यूं लग रहा है कि बगदाद इस आवाज से गूंज उठा, रोने लगे, चीखने लगे, चिल्लाने लगे, फरियाद करने लगे। मेरे गौस पाक पीराने पीर शहनशाह बगदाद ने इन सबको सीने लगाया, एक एक को सीने से लगाते गए, यहां तक कि आखिरी की बारी भी आई। जब भी किसी को सीने लगाते तो फरमाते अला सुनो फमस अला तुका कजा व जवाब हुआ कजा, सुनो तुम्हारा मसला ये था उसका जवाब ये है। फिर मीठे इस्लाम भाइयों, जो दिलों में आने वाले सवाल भी जानते हो उनके जवाब देना कौन सा मुश्किल काम है, अल्लाह ताला समझ अता फरमाए। यहाँ तक के सब के सब मसाइल भी बयान फरमा दिए, जवाब भी इरशाद फरमा दिए। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। हजरत शेख अबी अब्दुल्ला मुहम्मद दिमश्की बगदादी फरमाते हैं, ये कलाइदुल जवाहर में रिवायत मौजूद है कि शेख अली बिन हीती रहमतुल्लाह ताला ले एक दिन गौस पाक के घर में दाखिल हुए, मैं भी साथ था। हमने देखा दहलीज पर एक नौजवान है जो चित लेटा हुआ है। उसने शेख अली बिन हीती से कहा मेहरबानी फरमाएं, गौस पाक की बारगाह मेरी सिफारिश करें। जब हम अंदर गए तो शेख अली बिन हीती रहमतुल्लाह ताला ले ने उसका जिक्र किया। गौस पाक ने फरमाया ठीक है, हमने तुम्हारे लिए उसको माफ किया। फरमाते हैं जब हम बाहर निकले तो उसको हमने बताया कि तुम्हारी सिफारिश किए और गौस पाक ने तुम्हें माफी दे दी। फरमाते हैं मैं देख रहा था वो खड़ा हुआ और दहलीज के अंदर से निकला और निकलते ही उसने हवा में उड़ना शुरू कर दिया। हम फिर अंदर वापस आए और गौस पाक की बारगाह में अर्ज किया कि हुजूर ये कौन था और इससे क्या खता हुई। इरशाद फरमाया ये हवा में उड़ता हुआ जा रहा था اور اس کے دل میں یہ خیال آیا اور یہ کہنے لگا کہ بغداد میں تو کوئی مرد ہی نہیں ہے. اللہ اکبر, بغداد میں تو کوئی مرد ہی نہیں ہے. بس اس کے جی میں اس خیال کا آنا تھا, میں نے اس کے حال کو چھین لیا. اور اگر یہ شیخ علی نہ ہوتے تو میں اس کا حال اس کو کبھی نہ لوٹاتا. اللہ اکبر. بعض لوگ جو غلطی کھاتے ہیں وہ یوں خطا کرتے ہیں, وہ شاید غوث پاک کو عام آدمی سمجھتے کہ یہ بھی تو اللہ کے ولی. پھر کیا ہوا, انہوں نے عبادتیں کی تھیں, یہ اللہ کے نیک بندے بن گئے, تو ہم بھی عبادت کریں تو ہم بھی ولی بن سکتے ہیں. اللہ اکبر. میرے میٹھے اسلامی بھائیوں, ہمیں ٹھیک ہے بندہ نوافل پڑھتا ہے, فرائض کی پابندی کرتا ہے تو اللہ تعالیٰ کا قرب پا لیتا ہے, یہ درست ہے. لیکن یہ کہنے کے لیے یہ غوث پاک کی یا کسی ولی کی بے ادبی کرنا کوئی ضروری ہے؟ کہ غوث پاک کی یا اللہ تعالیٰ کسی ولی کی بے ادبی کیا ترقی کی سیڑھی ہے؟ لا حول ولا قوت الا باللہ. اپنی سوچ کا زاویہ درست رکھنا چاہیے. اللہ تبارک و تعالیٰ ہمیں محفوظ رکھے. بخاری شریف کی حدیث پاک ہے, جس نے میرے ولی سے دشمنی رکھی میرا اس کے ساتھ اعلان جنگ. علماء کرام فرماتے ہیں کہ بندہ تو اللہ تعالیٰ کی مخلوق ہے, وہ اس کے قبضے میں ہے, اس کی قید میں ہے, اور جنگ کے لیے تو دونوں جانب سے وہ ہوتا ہے کہ ادھر والا بھی اپنی طاقت استعمال کرے گا, ادھر والا بھی طاقت استعمال کرے گا. بندہ تو اللہ تعالیٰ کی اختیار میں, اس بندے کی اور مولا کی جنگ کیسے بنتی ہے؟ اس بات کو سمجھاتے ہوئے علماء نے فرمایا, اس کا جواب یہ ہے کہ جنگ کا انجام ہلاکت ہے اور اللہ تعالیٰ پر تو کوئی غالب آ نہیں سکتا. تو معنی یہ ہے کہ جس نے میرے ولی سے عداوت رکھی اس نے اپنے آپ کو ہلاکت پر پیش کیا. اب دیکھیے نا, جو شخص اس کو ناپسند کرے جس سے اللہ تعالیٰ محبت کرے, یعنی کیسا پاگل ہے, کیسا بے عقل ہے. علامہ فاقانی رحمتہ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ جو بندہ اس شخص کو ناپسند کرتا ہے جس سے اللہ تعالیٰ محبت فرماتا ہے, تو وہ اللہ تعالیٰ کی مخالفت ہی تو کرتا ہے. اب جو اللہ تعالیٰ کی مخالفت کرتا ہے وہ اللہ تعالیٰ سے عناد رکھتا ہے, بغض رکھتا ہے, اور جو اللہ تعالیٰ سے عناد رکھے گا اللہ تعالیٰ اس کو ہلاک کر دے گا. اور جب یہ ثابت ہو گیا کہ جو شخص اللہ تعالیٰ کے ولی سے عداوت رکھے اللہ تعالیٰ اس کو ہلاک کر دے گا, تو پھر اس کا مفہوم سمجھ میں آ گیا کہ جو اللہ تعالیٰ کے اولیاء سے محبت رکھے گا اللہ تعالیٰ اس کی تکریم فرمائے گا, اللہ تعالیٰ اس کی عزت میں اضافہ کرے گا, اللہ تعالیٰ اس سے محبت فرمائے گا. اور علماء فرماتے ہیں کہ جیسے بعض بزرگوں کا ادب کر کے بندہ مقام و مرتبہ پا لیتا ہے, ایسے ہی بعض نادان اللہ تعالیٰ کے اولیاء کی گستاخی کر کے برباد ہو جاتے ہیں. حضور غوث پاک شہنشاہ بغداد رضی اللہ تعالیٰ عنہ کو نہ عام شخصیت سمجھنا چاہیے نہ آپ عام شخصیت ہیں, بلکہ آپ خود فرماتے ہیں, آئیے سنیے. حضور غوث پاک شہنشاہ بغداد رضی اللہ تعالیٰ عنہ نے اپنے مرض الموت میں یہ ارشاد فرمایا کہ میرے اور تمہارے درمیان کوئی نسبت نہیں. اے مجھے سننے والوں, اے میرے مریدین, اے مجھ سے محبت کرنے والوں, میرے اور تمہارے درمیان کوئی نسبت نہیں ہے. یعنی میرے اور مخلوق کے درمیان زمین و آسمان کا سا فرق ہے. اور سنو, مجھے کسی پر اور کسی کو مجھ پر قیاس نہ کرنا. غوث پاک رضی اللہ تعالیٰ عنہ کتنے واضح لفظوں میں ارشاد فرماتے ہیں. اللہ تعالیٰ ہمیں عقل سمجھ بوجھ عطا فرمائے. ایک دن ایسا ہوا, اخبار الاخیار میں سیدنا شیخ عبدالحق محدث دہلوی رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ آپ کے ایک ہم عصر بزرگ جن کا نام صدقہ تھا رحمۃ اللہ تعالیٰ علیہ, یہ آپ کی خانقاہ میں آئے. دوسرے بزرگ بھی آپ کے باہر تشریف لانے کے انتظار میں بیٹھے ہوئے تھے. اچانک غوث پاک تشریف لائے اور سیدھے ممبر پر تشریف لے گئے. کسی سے بات نہیں کی, نہ کسی قاری نے قرآن پاک کی تلاوت کی, کوئی بات نہیں. لیکن عجیب بات تھی, لوگوں کے اندر عجیب اور بے انتہا مستی پیدا ہو گئی. شیخ صدقہ نے اپنے دل میں سوچا, تعجب ہے, نہ کوئی کلام کیا غوث پاک نے, نہ کوئی تلاوت ہوئی, نہ کبھی کوئی بات ہوئی, کچھ بھی نہیں, خاموشی خاموشی ہے. لیکن یہ حالت کیسی ہو گئی لوگوں کی, یہ کئیوں کو وجد کیوں آ رہا ہے؟ بس حضور غوث اعظم رضی اللہ تعالی عنہ نے شیخ صدقہ کی جانب دیکھا اور فرمایا, شیخ صاحب, میرا ایک مرید اسی وقت بیت المقدس سے ایک قدم میں یہاں پہنچا ہے اور اس نے میرے ہاتھ پر توبہ کی ہے. تمام اہل اجتماع उसी की जियाफत में लगे हुए हैं। अल्लाह अकबर। शेख साहब फरमाते हैं, मेरे दिल में ख्याल आया कि जो शख्स बैतुल मकदस से एक लम्हे में यहां पहुंच सकता है वो किस चीज से तौबा करेगा और उसे किसी पीर मुर्शिद की क्या जरूरत। हुजूर गौसे पाक रज़ी अल्लाह ताला अन्हु ने इस तलबी ख्याल की भी गिरफ्त फरमाई और फरमाया, शेख साहब हवा में उड़ने वाले भी इसलिए तौबा करते हैं मेरे हाथ पर कि बाज आ जाएं और वो मुझसे मोहब्बत इलाही का तरीका सीखने के मोहताज हैं। अल्लाह अकबर। इसके बाद गौसे पाक रज़ी अल्लाह ताला अन्हु ने फरमाया, मेरे मदनी चैनल के नाजरीन और मीठे मीठे इस्लाम भैया तवज्जो सुनिए, हुजूर गौसे पाक रज़ी अल्लाह ताला अन्हु ने खुद इरशाद फरमाया, फरमाया मैं शमशीर मरहना और चढ़ी हुई कमान हूं, मेरा तीर निशाने पर लगने वाला है, मेरा नेजा बेखता है, मेरा घोड़ा बेजीन है, मैं इश्क खुदावंदी की आग हालो अहवाल का सल्ब करने वाला हूं, मैं दरियाए बेकरा हूं, मैं रहनुमाए वक्त हूं। एक दफा आपने अपनी कैफियत हाल में फरमाया कि मैं महफूज हूं, मैं मलहूज हूं, ए रोजादारो, ए शब्बेदारो, ए पहाड़ों पर बैठने वालों, खुदा करे तुम्हारे पहाड़ बैठ जाएं और ए खानकाह नशीनों, खुदा करे तुम्हारी खानकाहें जमीन दोज हो जाएं। फरमाया, आओ मेरा हुक्म खुदा की तरफ से है, ए रहरवाने मंजिल, ए अब्दाल, ए अक्ताब, ए औताद, ए पहलवानों, ए जवानों, आओ आओ और दरियाए बेकरां से फैज हासिल कर लो। इज्जत परवरदगार की कसम, तमाम नेक बख्त और तमाम बदबख्त मेरे सामने पेश किए गए और मेरी नजर लोहे महफूज में जमी हुई है, मैं दरियाए इल्म मुशाहदाए इलाही का गोता खोर हूं, मैं तुम सब पर अल्लाह ताला की हुज्जत, रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का नाइब और इसका दुनिया में वारिस हूं। फिर फरमाया, इंसानों के भी पीर हैं, जिन्नात और फरिश्तों के भी, लेकिन मैं तमाम पीरों का पीर हूं। उसे पाक से अल्लाह ताला को बहुत मोहब्बत। आइए सुनिए, सांप नुमा जिन अमीर अल्लाह सुन्नत का रिसाला है, इसके सफर नंबर 11 पर है। हुजूर गौसे पाक रजी अल्लाह ताला अन्हो शुनीजिया के कब्रिस्तान में तशरीफ लाए और अपने उस्ताद मोहतरम सैयदना शेख हम्माद अलैहि रहमतुल्लाह जव्वाद के मजार शरीफ पर उलमा और फुकारा के काफिले के साथ अपने हाजिरी दी। काफी देर तक खड़े खड़े दुआ फरमाते रहे, यहां तक कि धूप बहुत तेज हो गई। जब लौटे तो आपके चेहरे अनवर पर बशाशत के आसार थे। जब आप रहमतुल्लाह ताला से इस कदर तवील दुआ का सबब दरियाफ्त किया गया तो फरमाया, 15 शाबानुल मुअज्जम 499 सने हिजरी बरोज जुमातुल मुबारक नमाज जुमुआ अदा करने के लिए इस मजार शरीफ में आराम फरमाने वाले बुजुर्ग मेरे उस्ताद गिरामी सैयदना शेख हम्माद रहमतुल्लाह ताला अलैह के साथ एक काफिला जानिबे जामिउर रुसाफा रमा दमा था। रास्ते में जब एक नहर के पुल पर पहुंचे तो शेख हम्माद ने अचानक मुझे धक्का दिया और मैं नहर में गिर गया। सर्दी बहुत थी, मैंने पानी के अंदर गिरने के बाद बिस्मिल्लाह शरीफ पढ़कर गुस्ले जुमुआ की नियत कर ली। जो तू पानी से मैं बाहर आया और अपना जो सूफ यानी ऊन का लिबास था, जुब्बा था, वो निचोड़ा और काफिले से जा मिला। शेख हम्माद रहमतुल्लाह ताला अलैह के जो मुरीद थे खुशतबई करने लगे। आप रहमतुल्लाह ताला अलैह ने उन्हें डांटा और फरमाया, खबरदार, मैंने अब्दुल कादिर का इम्तिहान लिया और उस इम्तिहान में इनको पहाड़ की तरह मुस्तहकम पाया। हुजूर गौसे पाक रहमतुल्लाह ताला अलैह फरमाते हैं, मैंने अपने उस्ताद सैयदना शेख हम्माद रहमतुल्लाह अलैह को उनके मजार पुरनवार में हीरे और जवाहिरात के लिबास पहने हुए देखा और सर पर याकूत का ताज पहने देखा, हाथों में सोने के कंगन और पाओ में सोने के नालैन शरीफेन पहने हुए देखा। मगर ताज्जुब की बात यह है कि उनका दायां हाथ काम नहीं कर रहा था। मेरे पूछने पर बताया कि ये वही हाथ है जिससे मैंने आपको नहर में धकेला था, क्या आप मुझे माफ करते हैं? हाँ, جب میں نے انہیں معاف کر دیا تو انہوں نے کہا آپ اللہ تعالیٰ کی بارگاہ میں میرے لیے دعا بھی کیجئے کہ میرا دایاں ہاتھ درست ہو جائے۔ لہذا میں اللہ تعالیٰ سے دعا مانگتا رہا اور 5,000 اصحاب مزار اولیاء غفار اپنے اپنے مزار میں آمین کہتے رہے اور میری سفارش کرتے رہے، یہاں تک کہ اللہ تعالیٰ نے ان کا دایاں ہاتھ درست فرما دیا، جس سے انہوں نے خوش ہو کر مجھ سے مصافحہ بھی کیا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ حضور غوث پاک رضی اللہ تعالیٰ عنہ کے ایک دیوانے کے بارے میں امیر علیہ سنت کو کسی نے سنایا کہ گجرات ہند میں امیر علیہ سنت کے آبائی گاؤں کتیانہ میں ایک غوث پاک کا دیوانہ رہتا تھا، 11ویں شریف بڑے اہتمام سے مناتا تھا۔ خاص بات اس میں یہ تھی کہ سیدوں کی بڑی تعظیم کرتا تھا اور ننھے منے سیدزادوں کو کندھوں پہ اٹھا لیتا، انہیں شیرینی لے کر دیتا۔ جب اس کا انتقال ہو گیا تو میت پر چادر ڈالی ہوئی تھی، سوگوار جمع تھے، اچانک چادر ہٹا کر وہ غوث پاک کا دیوانہ اٹھ کے بیٹھ گیا۔ اللہ اکبر، لوگ گھبرا کر بھاگ کھڑے ہوئے۔ اس نے پکار کر کہا ڈرو مت، ادھر آؤ، سنو سنو تو صحیح۔ لوگ جب قریب آئے تو کہنے لگے، وہ دیوانہ کہنے لگا بات دراصل یہ ہے کہ ابھی ابھی میرے 11ویں والے آقا پیروں کے پیر، پیر دستگیر، روشن ضمیر، قطب ربانی، محبوب سبحانی، غوث الصمدانی، قندیل نورانی، شہباز لامکانی، پیر پیراں، میر میراں، الشیخ ابو محمد عبد القادر جیلانی قدس سرہ ربانی تشریف لائے تھے، انہوں نے مجھے ٹھوکر لگائی اور فرمایا ہمارا مرید ہو کر بغیر توبہ کیے مر گیا، اٹھ اور توبہ کر لے۔ الحمدللہ عز و جل مجھ میں روح لوٹ آئی ہے تاکہ میں توبہ کر لوں۔ اتنا کہنے کے بعد دیوانے نے اپنے تمام گناہوں سے توبہ کی اور کلمہ پاک کا ورد کرنے لگا، پھر اچانک اس کا سر ایک طرف ڈھلک گیا اور اس کا انتقال ہو گیا۔ میرے آقا غوث پاک رضی اللہ تعالی عنہ فرماتے ہیں میرا مرید چاہے کتنا ہی گناہگار ہو، وہ اس وقت تک نہیں مرے گا جب تک توبہ نہ کر لے۔ اللہ تبارک و تعالی حضور غوث پاک کے نام لیواؤں میں ہمیں شامل رکھے، حضور غوث پاک کے نام لیواؤں میں اللہ تعالی دنیا سے ہمیں اٹھائے، قبر میں بھی اسی حالت میں رکھے اور محشر میں بھی ایسے اٹھائے، غوث پاک رضی اللہ تعالیٰ عنہ کے ساتھ ہمارا حشر فرمائے۔ اللہ تبارک و تعالیٰ غوث پاک کے پیچھے پیچھے ہمیں داخلہ جنت نصیب فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ تعالیٰ علیہ وسلم۔ خدا بچا لو آ